اگلی سورت جن ہے. قرآن کی حفاظت کیسے ہوئی اور دعوت کے ٹاپک میں اس کو رکھ لیجئے. تو جب ایک جگہ کے لوگ آپ کی بات نہ سننا چاہیں, نہ ماننا چاہیں, آپ سے فائدہ نہ لینا چاہیں, تو آپ مایوس نہ ہوں بلکہ آپ چلیے دوسری جگہ پہ. پیچھے آپ کو یاد ہوگا سورت صافات کی تفسیر میں سنایا تھا کہ اللہ کے نبی طائف گئے تھے اس امید کے ساتھ کہ وہاں کے رئیس لوگ ہیں, بڑے ہیں, پڑھے لکھے لوگ ہیں, شاید وہ دین کو مان جائیں. اور وہ چند بڑے لوگ مان جائیں گے تو جو مکہ کے لوگ ان کے انڈر ہیں وہ بھی مانیں گے, لیکن وہاں نتائج بڑے برعکس تھے. مان کے نہ دیا. بڑی دکھ کی کیفیت میں دعائے طائف پڑھتے ہوئے آ رہے تھے تو اللہ کے نبی کا معاملہ ایک جنوں کے گروہ سے ہوا. انہوں نے اللہ کے نبی سے کچھ باتیں سنی اور اب وہ جن جا کے اپنی قوم کو سنا رہا ہے. یہ ایک جن کی کہانی ہے. مجھے اور آپ کو کیا پتہ چلا اس آیت سے؟ بلغوا عنی ولو آیۃ. دین کی بات سن کر آگے دوسروں کو پہنچانے کی فکر کرنا, یہی دین کے بقا کی علامت ہے. اللہ تعالی ہمیں بھی اس کی توفیق دے. بسم اللہ الرحمن الرحیم. قل اوحی الی انہ استمع نفر من الجن فقالوا انا سمعنا قرآنا نجبا. اے نبی کہو میری طرف وحی بھیجی گئی کہ جنوں کے گروہ نے غور سے قرآن سنا. اس کو ہائی لائٹ کریں. جو غور سے سنتے ہیں نا وہی آگے پھر ریپروڈیوس کرنے کے قابل ہوتے ہیں. آج جو لکھ رہے ہیں سن رہے ہیں, سوچ سے لکھا کریں کہ کل میں نے اس کو ریپروڈیوس کرنا ہے, میں نے دوسروں کو بھی سکھانا ہے. اور اس کے لیے اللہ تعالیٰ ہمیں چن لے, لیکن اس کے لیے ڈیڈیکیشن کے کچھ سال ہمیں چاہیے ہوتے ہیں, پھر دوسروں کو ہم سنا سکتے ہیں. پھر جا کر اپنی قوم کے لوگوں سے کہا ہم نے ایک بڑا عجیب قرآن سنا ہے جو راہ راست کی طرف رہنمائی دیتا ہے, اس لیے ہم اس پر ایمان لے آئے. اور اب ہم ہرگز اپنے رب کے ساتھ کسی کو شریک نہیں ٹھہرائیں گے. کیا پتہ چلا قرآن کو سننے سے انسان کے لیے ہدایت کا دروازہ کھلتا ہے. پہلے دیکھیے قرآن عجب ہے. شروع میں قرآن کی جو چیز انسان کو اٹریکٹ کرتی ہے نا وہ اس کا عجب ہے, خوبصورتی, نرمی, اس کے اندر میلوڈیس آیتیں ہیں. آہستہ آہستہ پھر ہدایت کا راستہ کھلتا ہے. تو سمے نل ہودا بعد کی بات ہوتی ہے. نئے لوگوں کا شروع میں جس چیز پہ زور ہوتا ہے نا وہ کہتے ہیں مزہ کتنا آتا ہے قرآن پڑھ کے, نیند تو نہیں آتی, تھکتے تو نہیں ہے, بوجھ تو نہیں, کوئی سنیکنگ وغیرہ ہے؟ ہاں ہے, الحمدللہ, آ جائیے, ہو گیا. اس کے برعکس جب بندہ ٹھک جاتا ہے, جم جاتا ہے, تو وہ کہتا ہے بریک بھی چھوٹی کر دیں, ہمیں اس کی بھی ضرورت نہیں, کیونکہ ہم اس کو زیادہ سے زیادہ سننا چاہتے ہیں. تو جب بھی کوئی کورسز کسی بھی جگہ آرگنائز کیے جاتے ہیں تو یہ ہیومن سائیکالوجی سامنے رکھی جاتی ہے کہ کب کہاں کس طرح کی پالیسیز بنانی ہے, اور اللہ تعالیٰ ہمیں اس میں کامیاب کر دے. اب جنہوں نے جس طرح سے بات سنی اسی طرح سے آگے پیش کر دی, کہنے لگے کہ ہم اس پر ایمان لے آئے اور ہم ہرگز اپنے رب کے ساتھ کسی کو شریک نہ کریں گے. وَأَنَّهُ تَعَالَى جَدُّ رَبِّنَا مَا اتَّخَذَ صَاحِبَةً وَلَا وَلَدًا. اور یہ کہ ہمارے رب کی شان بہت اعلیٰ عرفہ ہے, اس نے کسی کو بیوی یا بیٹا نہیں بنایا. اور یہ کہ ہمارے نادان لوگ اللہ کے بارے میں بہت خلاف حق باتیں کہتے ہیں. اور یہ کہ ہم نے سمجھا تھا کہ انسان اور جنس کبھی اللہ کے بارے میں جھوٹ نہیں بول سکتے. اور یہ کہ انسانوں میں کچھ لوگ جنوں میں سے کچھ لوگوں کی پناہ مانگا کرتے تھے, اس طرح انہوں نے جنوں کا غرور اور بڑھا دیا. اور یہ کہ انسانوں نے بھی وہی گمان کیا جیسا تمہارا گمان تھا کہ اللہ کسی کو رسول بنا کر نہ بھیجے گا. اور یہ کہ ہم نے آسمان کو ٹٹولا تو دیکھا کہ وہ پہرے داروں سے پٹا پڑا ہے اور شہابوں کی بارش ہو رہی ہے. ایکسٹرا آرڈنری سیکیورٹی تھی. کب؟ جب قرآن نازل ہو رہا تھا. جیسے کسی ملک کے صدر یا وزیر کو گزرنا ہوتا ہے نا تو شہر میں بہت سیکیورٹی ہوتی ہے, یا کوئی جنگی راز ایک جگہ سے دوسری جگہ جانے ہو یا کوئی ہتھیار جانے ہو تو ایکسٹرا سیکیورٹی ہوگی اس ملک میں. یہ قرآن جس میں انسانوں کی ہدایت کا ذریعہ تھا, اللہ نے اس کو ایکسٹرا پروٹوکول سے دنیا میں اتارا. جنوں کو اوپر جانے کی اب اجازت ہی نہیں دی کہ نہیں سوری کوئی بات نہ لیک ہو جائے جو کہ وہاں پہ پیش کی جا رہی ہے. تو اس طرح سے اللہ تعالیٰ نے اس قرآن کو عزت دی اور فرمایا یہ کہ ہم پہلے کچھ سنگن لے کر آسمانوں میں جگہ پا لیتے تھے, مگر اب جو چوری چھپے سننے کی کوشش کرتا ہے وہ اپنے لیے گھات میں ایک شہاب ثاقب پاتا ہے. اور یہ کہ ہماری سمجھ میں نہ آتا تھا کہ کیا زمین والوں کے ساتھ کوئی برا معاملہ کرنے کا ارادہ کیا گیا یا ان کا رب انہیں راہ راست دکھانا چاہتا ہے. یعنی جنوں کو اتنی حیرت ہے کہ یہ قرآن یہ کتاب اتنے پروٹوکول سے کیوں اتر رہا ہے, پتہ نہیں سم تھنگ گڈ بیڈ کچھ ہے ضرور آج شہر میں. کبھی آپ بھی یہ فیلنگ لیتے ہیں نا باہر راستوں میں گزرتے ہوئے, آج کچھ عجیب لگ رہا ہے, کچھ نئی بات ہے. اور بالکل آپ سوچیے کہ اتنے پروٹوکول سے کتاب نازل ہوئی اور آج وہ کتاب آپ کے میرے ہاتھ میں ہے. ذرا تصور میں تو لائیے. शाही सवारी, सिक्योरिटी, हेलीकॉप्टर्स हैं इधर उधर, और खूब खूबसूरत कपड़े पहनी हुई फौज है इधर उधर। आप कहते पता नहीं क्या हो रहा है। इतने में हेलीकॉप्टर आपके घर की छत के पास आता है, फिर उसमें से एक मेहमान निकलता है और आप कहते हैं, और नौ कहते हैं कम इनसाइड प्लीज। आप बता सकते हैं, कहेंगे ये बड़ा ही बंदा लगे, कोई ऐसे अंदर कोई खास बात है, और फिर क्या आप करेंगे, कहेंगे यस प्लीज मोस्ट वेलकम। फिर वो आपके घर आए, आप उसको खाना पानी पूछें, चाय पानी पूछें, और उसके बाद क्या करें, नहीं वो मेहमान आपके साथ थोड़ा सा रहे, ये तो बहुत ही नाइस है, हम तो इसको बहुत बड़ा आलिम समझ रहे, ये तो कोई ऐसा आप कह लिए बहुत बड़ा बादशाह अपने वक्त का, इजी गोइंग है। फिर उसके बाद क्या हो, आप कहते हैं ठीक है सदर ढूंढ लीजिए, जैन दिल जैब कर लीजिए, वो मेहमान आपके घर से, आपकी क्या कैफियत होगी, उदास के खुश, उदास होंगे। कल तक अखबारों में आपकी खबरें छपने लग गई, उनके घर में सदर साहब ठहरे हुए हैं, उनके घर में वजीर आजम ठहरे हुए हैं। इमेजिन करें, आप इन सब चीजों को इक्वलेंट कर दीजिए, वो शाही सवारी जिसमें मेहमान उतरा, वो मेहमान जी कुरान था, ये किताब आपके घर में उतरी, ये किताब रमजान भर हमारे साथ रही है। कभी दोबारा वही मेहमान अगर आपके घर पे आके नॉक करे तो आप क्या करेंगे, आप कहेंगे इट्स माई प्लेयर। अब ये मेरा और आपका काम है कि मैंने अपने दिल के दरवाजे, घर के दरवाजे इस कुरान के लिए कितने दिन के लिए खोले थे। ये है असल में मैसेज सूरत जिन का, इतनी प्यारी किताब, जिन हैरत कर रहे हैं ये किताब क्यों इतने प्रोटोकॉल से उतरी। आप इस किताब का ये हाल देखिए और आज फटे हुए सफ़े देखिए कुरान के। ज़ाहरी तकरीम तो अल्हम्दुलिल्लाह फिर भी है किसी हद तक, लेकिन आज हम इस किताब को उसका ड्यू हक नहीं देते। ये सिलेबस कहाँ से आया, हार्वर्ड यूनिवर्सिटी, कुछ बड़ी बात ही नहीं है। ये अल्लाह ने आपके लिए आसमान से बुक भेजी कि तुम इसको अपने घरों में जगह दो, दिल की दुनिया में इसको बसाओ। और याद रखिए, इस किताब से आपका घर भी बरकत वाला, आपका दिल बरकत वाला, आपकी जिंदगी बरकत वाली, आपकी परेशानियां खत्म, दुख खत्म, तकलीफें खत्म। क्यों? एक ही गम लग जाता है। तो मुबारक है वो बातें जो इंसानों को नसीब हो जाएं। अल्लाह ताला कहते हैं ऐसे लोग इस किताब को पढ़कर ईमान ले आए, तो ऐसे लोगों में क्या हुआ। अब अगली आयतों में देखिएगा कि जिस तरह इंसानों में दो गिरोह है ना, नेक और बद, जिसका पीछे भी जिक्र सुना, जिन्हों में भी ऐसे ही होता है। और यहां से आपको यह भी अंदाजा हो रहा होगा कि कुरान इंसानों के साथ साथ जिन्हों की तरफ भी उतरा, उनकी शरीयत थोड़ी बहुत फर्क होगी। तो इसी तरह से अल्लाह ताला फरमाते हैं जिन्नों की जुबान से, वन्ना मिन्ना सालिहून व मिन्ना दूना सालिकून तरायक की दादा। और ये कि हम में से कुछ सालिह लोग हैं और कुछ इससे मुख्तलिफ हैं, हम मुख्तलिफ तरीकों में बटे हुए हैं। यहाँ पता चला कि जिन्नों में भी फिरकेबाजी बहुत है, कहते हैं मुख्तलिफ काम करते हैं। और ये कि हम समझते थे कि ना जमीन में हम अल्लाह को आजिज कर सकते हैं, ना भाग कर उसे हरा सकते हैं। और ये कि हमने जब हिदायत की तालीम सुनी तो हम इस पर ईमान ले आए। अब जो कोई भी अपने रब पर ईमान ले आएगा, इसे किसी हक तलफी या जुल्म का खौफ ना होगा। और ये कि हम में से कुछ मुस्लिम यानी अल्लाह की इताअत गुजार है और कुछ हक से मुंह फेरने वाले, तो जिन्होंने इस्लाम यानी इताअत का तरीका इख्तियार कर लिया, उन्होंने निजात की राह ढूंढ ली। दुआ करें अल्लाह में उनमें कर दे। लेकिन इसके बरक्स और जो हक से मुनहरिफ हैं, वो जहन्नम का ईंधन बनने वाले हैं। अल्लाह ताला हमें इससे महफूज रखे। अरे नबी कहो, मुझ पर ये वही भी की गई है कि लोग अगर राह रास्त पर साबित कदमी से चलते रहते, यानी सिर्फ रमजान में नहीं, साबित कदमी से इस राह रास्त पर चलते रहते, वही रूटीन जिंदगी की जो रमजान में थी, अगर इनकी यही रहती, किनकी, उम्मत मुस्लिमा की, तो क्या मिलता। हाईलाइट कीजिए फुल टाइम अल्लाह के बंदे बनने के फवायद के। फरमाया लस्कीना हुमान गदका, तो हम इन्हें खूब सैराब करते, यानी इनकी दुनिया भी खूबसूरत कर देते, ताकि इस नेमत से इनकी आजमाइश करें। और जो अपने रब के जिक्र से मुंह मोड़ेगा, दैट्स इट, खत्म, बस बहुत हो गया, उसका रब उसे सख्त अजाब में मुबतला कर देगा। क्या अजाब होगा? जो दिल की हालत पहले थी वैसी आहिस्ता आहिस्ता हो जाएगी। जो गुना सवाब में एक सब थे वही सब होंगे, नेकियों का शौक कम हो जाएगा, गुनाहों का बढ़ जाएगा। और ये कि जब अल्लाह का बंदा इसको पुकारने के लिए खड़ा हुआ, तो लोग उस पर टूट पड़ने के लिए तैयार हो गए। कोई मोहब्बत के मारे अल्लाह के नबी की तरफ टूटता था, तो कोई नफरत के मारे टूटता था कि इन्होंने हमारे रंग में भंग क्यों डाल दिया। उसी की तरफ इशारा है, قُلْ إِنَّمَا أَدْعُو رَبِّي وَلَا أُشْرِكُ بِهِ شَيْئًا। ऐ नबी कहो कि मैं तो अपने रब को पुकारता हूँ और इसके साथ किसी को शरीक नहीं करता। کہو میں تم لوگوں کے لیے نہ کسی نقصان کا اختیار رکھتا ہوں نہ کسی بھلائی کا، کہو مجھے اللہ کی گرفت سے کوئی بچا نہیں سکتا اور نہ میں اس کے دامن کے سوا کوئی جائے پناہ پا سکتا ہوں، میرا کام اس کے سوا کچھ نہیں کہ اللہ کی بات اور اس کے پیغامات پہنچا دوں، اب جو بھی اللہ اور اس کے رسول کی بات نہ مانے گا اس کے لیے جہنم کی آگ ہے اور ایسے لوگ اس میں ہمیشہ رہیں گے، اللہ بچا کے رکھے، یہ لوگ اپنی روش سے باز نہ آئیں گے یہاں تک کہ جب اس تک اس چیز کو نہ دیکھ لیں جس کو ان سے وعدہ کیا جا رہا ہے تو ان کو معلوم ہو جائے گا کس کے مددگار کمزور ہیں اور کس کا جتھا یعنی کس کا گروہ تعداد میں کم ہے، کہو میں نہیں جانتا کہ جس چیز کا وعدہ تم سے کیا جا رہا ہے وہ قریب ہے یا میرا رب اس کے لیے کوئی لمبی مدت مقرر کرتا ہے، وہ عالم الغیب اپنے غیب پر کسی کو مطلع نہیں کرتا سوائے اس رسول کے جسے اس نے غیب کا علم دینے کے لیے پسند کر لیا ہو تو اس کے آگے اور پیچھے وہ محافظ لگا دیتا ہے تاکہ وہ جان لے کہ انہوں نے اپنے رب کے پیغامات پہنچا دیے اور وہ ان کے پورے ماحول کا احاطہ کیے ہوئے اور ایک ایک چیز کو اس نے گن رکھا ہے۔ سورۃ مزمل اور مدثر دونوں کی بات اکٹھی لے لیں تاکہ بات کو سمجھنا آسان ہوگا۔ نبوت کے بالکل آغاز کی صورتیں ہیں، پہلے اقرا بسم ربی کا نازل ہو چکی تھی، ذہن سازی ہو گئی، وہی کا جو بوجھ دل پہ آنا تھا وہ آ گیا، اللہ کے نبی یوسٹو ہو گئے، کچھ دن کے بعد فیل کرنے لگے کہ اب کچھ ہو تو اس کے بعد پھر ایک دن جبرائیل علیہ السلام آپ کو آسمان پہ اپنی اصلی شکل میں دکھے اور اس کے بعد پھر سورہ مدثر نازل ہوئی تھی اور اس کے بعد پھر وہی کا سلسلہ شروع ہوا۔ دونوں صورتیں جوڑا ہیں، اللہ کے نبی کو یا ایو المزمل اور مدثر کہہ کر پکارا، اوڑھنی اور چادر لینے والی، ایک ہوتا ہے وہ کپڑا جیسے یہ چادر لی ہوگی نا دوپٹہ، اور ایک وہ اوڑھنی جو بلینکٹ کی صورت میں، دونوں کے لیے دو مختلف لفظ ہیں۔ سورت مزمل کا میسج کیا ہے کہ دائی دین کی راتیں کیسی ہوں، رات کی کچھ گھڑیوں میں اللہ کے ساتھ دکھ سکھ کرے، اللہ کو پکارے، روئے دھوئے، نماز پڑھے، اللہ سے دعائیں مانگے، پلانز بنائے اور مشورے کرے اللہ سے بھی اور بندوں سے بھی، ایسے معاملات کو شیئر کرے جو واقعی اس وقت اویلیبل ہوں، پتہ چلا کہ ان کو اٹھا کے رکھ دیا آپ جو سو رہے تھے۔ کہنے کا مطلب یہ ہے کہ دائی دین کی راتیں کیسی ہوتی ہیں یہ سورت مزمل میں، اس کے برعکس سورت مدثر جب آئے گی تو وہاں چند باتیں اس کی بتاؤں گی۔ آئیے دیکھتے ہیں، بسم اللہ الرحمن الرحیم، یا ایھا المزمل قم اللیل الا قلیلا، اے اوڑھ لپیٹ کر سونے والے رات کو نماز میں کھڑے رہا کرو، اٹھو، سونے کے دن گئے، 40 سال تک سو لیا جتنا سونا تھا نبوت کے ملنے سے پہلے، اب تو اٹھنا پڑے گا، کھڑے ہو جاؤ اور رات کو کچھ وقت نماز میں کھڑا رہا کرو، مگر کم آدھی رات یا اس سے کچھ کم کر لو یا اسے کچھ زیادہ بڑھا دو، اور قرآن کو خوب ٹھہر ٹھہر کر پڑھو، کیوں ہم تم پر ایک بھاری کلام نازل کرنے والے ہیں۔ قرآن کا بوجھ دل پہ آتا ہے، اس کو سہارنے کے لیے دلوں کو مضبوط کرنا پڑتا ہے، رولز نہیں ہوں گے تو قرآن نہیں آئے گا، ترتیل سے قرآن نہیں پڑھیں گے تو دل پہ اثر نہیں ہوگا، اور بہت سارے رولز ہوں تقویٰ چلا جاتا ہے، سب کو مکس کر کے ایک ایسا پیکج بنانے کی ضرورت ہوتی ہے کہ جس میں روحانیت بھی ہو اور جس میں ذہن کی تسکین بھی ہو۔ اللہ تعالیٰ کہتے ہیں راتوں کو اٹھو، کیوں؟ ان ناشیت اللیل ہی اشد وطئا واقوم قیلا، درحقیقت رات کا اٹھنا نفس پر قابو پانے کے لیے بہت کارگر اور قرآن ٹھیک پڑھنے کے لیے زیادہ موضوع ہے، دن کے اوقات میں تو تمہارے لیے بہت مصروفیات ہیں، فوکس نہیں ہوتا نا، اسی کی طرف اشارہ ہے۔ اپنے رب کے نام کا ذکر کیا کرو اور سب سے کٹ کر اسی کے ہو رہو، وتبتل الیہ تبتیلا، یہ کیوں؟ تھوڑی دیر کا تبتل لازمی ہے قرآن کو سیکھنے کے لیے، یہ جو حضرت فاطمہ کا لقب ہے نا بتول، وہ بھی یہی لفظ ہے، سب سے کٹی ہوئی، کیونکہ جب ہم بہت محفلوں میں رہتے ہیں ہر وقت دعوتیں، کھانے، لوگ، شادی بیاہ، منگنی، یہ وہ، ایک شادی دماغ پہ آ جاتی ہے اللہ کی بنا تو پھر اللہ کا دین نہیں سمجھ آتا۔ اللہ کے نبی غار حرا میں گئے تبتل کے لیے، حضرت موسیٰ وادی تیم میں بھیجے گئے کوہ طور پہ تبتل کے لیے، آپ کو مجھے بھی تھوڑا سا اپنے آپ کو ایک خاص حد تک ڈیٹیچ کرنا پڑے گا دنیا کی ایکٹیویٹیز سے تاکہ ہم فوکس ہو کر سنجیدگی سے اللہ کا دین سیکھ سکیں اور پھر اس کے بعد ساری زندگی موج کریں۔ کون سا رب؟ رب المشرق والمغربی، وہ مشرق و مغرب کا مالک ہے، اس کے سوا کوئی خدا نہیں، پس اسی کو اپنا وکیل بنا لو، اور جو باتیں لوگ بنا رہے ان پر صبر کرو اور شرافت کے ساتھ ان سے الگ ہو جاؤ، ان جھٹلانے والے خوشحال لوگوں سے نبٹنے کا کام تم مجھ پر چھوڑ دو۔ اللہ کے نبی کے راستے کی سب سے بڑی رکاوٹ کھاتے پیتے لوگ تھے، एक तो रौनत होती है, तकब्बुर होता है, बड़ाई का एहसास होता है, दूसरी कुछ मजबूरियां भी होती हैं, क्योंकि जो दावत दीन की आती है वो उनके लाइफ स्टाइल पर चोट डालती है। तो अल्लाह ताला कहते हैं इनको छोड़ दो मेरे पास, और ये अपने कामों में आप लग जाए, इनसे मैं खुद बात करूंगा, और इन्हें जरा कुछ देर इसी हालत पर रहने दो, हमारे पास इनके लिए भारी बेड़ियां हैं और भड़कती हुई आग और हलक में फंसने वाला खाना और दर्दनाक अजाब। ये उस दिन होगा जब जमीन और पहाड़ लरस उठेंगे और पहाड़ों का हाल ऐसा हो जाएगा जैसे रेत के ढेर हैं जो बिखरे जा रहे हैं। इन्ना अरसलना इलैकुम रसूलन, लोग तुम लोगों के पास हमने इसी तरह एक रसूल को तुम पर गवाह बनाकर भेजा जिस तरह हमने फिरौन की तरफ एक रसूल भेजा था। फिर देख लो जब फिरौन ने इस रसूल की बात न मानी तो हमने इसको बड़ी सख्ती से पकड़ लिया। अगर तुम मानने से इनकार करोगे फकई फतत्तकून, इन कफर तुम यौमयजलुल विलदा नशीबा, कैसे बचोगे उस दिन जो बच्चों को बूढ़ा कर देगा। ये क्यों? या तो खौफ की वजह से बच्चे बूढ़े हो जाएंगे या उस दिन की तवालत की वजह से। पीछे पड़ चुके हैं 50,000 साल का दिन है, क्यामत के मैदान में लोग खड़े 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 बच्चे बूढ़े हो जाएंगे, भी हिसाब भी नहीं शुरू होगा। इतना सख्त इंतजार अल्लाह ताला उस दिन करवाएगा, और जिसकी सख्ती से आसमान फटा जा रहा होगा। अल्लाह का वादा तो पूरा होकर ही रहना है। और मान लो आज दुनिया में, हाईलाइट कीजिएगा आयत 19 को, इन नहाज़िही तस्किरा फमन शात तखज़ीला रब्बिही सबीला, ये तो एक नसीहत है, अब बस जिसका जी चाहे वो अपने रब की तरफ जाने का रास्ता इख्तियार कर ले। नो कंपल्शन, कोई फोर्स नहीं करेगा, सबको पता चल गया ये का आप अपनी मर्जी से चूज करो इसको। ए नबी, तुम्हारा रब जानता है तुम कभी दो तिहाई रात के करीब और कभी आधी रात और कभी एक तिहाई रात इबादत में खड़े रहते हो, और तुम्हारे साथियों में से भी एक गिरोह ये अमल करता है। अल्लाह ही रात और दिन के औकात का हिसाब रखता है, इसे मालूम है कि तुम लोग औकात का ठीक शुमार नहीं कर सकते, बस इसने तुम पर मेहरबानी फरमाई। फकरा मा तयस्सर मिनल कुरान, बस कुरान जितना आसानी से पढ़ सकते हो पढ़ लिया करो। इसे मालूम है कि तुम में से कुछ मरीज होंगे, कुछ दूसरे लोग अल्लाह के फजल की तलाश में सफर करते हैं और कुछ और लोग अल्लाह की राह में जंग करते हैं, बस जितना कुरान बासानी पढ़ा जा सके पढ़ लिया करो, नमाज कायम करो, जकात दो और अल्लाह को अच्छा कर्ज देते रहो। क्यों? वमा तुकद्दिमु लिअन्फुसिकुम मिन खैरिन तजिदूहु इंदल्लाह, जो कुछ तुम भलाई अपने लिए आगे भेजोगे इसे अल्लाह के यहाँ मौजूद पाओगे, वही ज्यादा बेहतर और इसका अजर बहुत बड़ा है। वस्तग़फिरुल्लाह, और अल्लाह से मग़फ़रत मांगते रहो, इन्नल्लाहा ग़फूरुर रहीम, अल्लाह ताला बख्शने वाला मेहरबान है। तो सूरत मुज़म्मिल का मैसेज बड़ा क्लियर है, अल्लाह को पुकारो अल्लाह के बंदों को पुकारने से पहले।